नमस्कार, स्वागत छ यहाँलाई नेपाल कानुन युट्युब च्यानलमा। म दिपु ढकाल। आजको हाम्रो छलफलको विषयवस्तु छ बिबिएस थर्ड इयरको बिजनेस ल अर्थात् वाणिज्य कानुनको पहिलो च्याप्टर हामीले सुरु गर्नेछौँ, जसमा खण्ड एक परिचय इन्ट्रोडक्सन भन्ने छ। च्याप्टर वान कानुन सुरु गर्नुभन्दा अगाडि म चाहिँ पहिलो च्याप्टरको सिलेबस के छ त सिलेबस सम्बन्धी जानकारी दिन चाहन्छु। इन्ट्रोडक्सन टु ल एन्ड बिजनेस ल, नेचर एन्ड क्यारेक्टरिस्टिक्स अफ ल, टाइप्स एन्ड सोर्स अफ ल, मिनिङ एन्ड क्यारेक्टरिस्टिक्स एन्ड सोर्स अफ नेपालीज बिजनेस ल। च्याप्टर वान कानुन ल, मिनिङ एन्ड डेफिनेसन अफ ल। केही कानुनविदहरूले चाहिँ यसलाई व्यापक रूपमा परिभाषित गरेका छन् त कसैले यसलाई विशेष रूपमा परिभाषित गरेको पाउन सकिन्छ। एकर्डिङ टु हुकर एनी काइन्ड अफ रुल अर क्यानन वेयर बाई एक्सन्स आर फर्म्याड इज ल। यो परिभाषा अलि व्यापक भेटिन्छ। हुकरको अनुसार कार्यहरूलाई निर्धारित गर्ने कुनै पनि नियम वा आदेशलाई कानुन मान्नुपर्दछ भनेर भन्दछन्। यसले चाहिँ विभिन्न किसिमको रीतिरिवाज, प्रथा परम्परा वा मानिसले कार्य सम्पादन गर्नका लागि बनाएका विभिन्न किसिमका नियम वा आदेशहरू सबै चाहिँ कानुनको परिभाषाभित्र समेटिएका छन्। यो अलि व्यापक छ। अर्को विशेष प्रकृतिको के भन्छन् परिभाषा हेरौँ। एकर्डिङ टु साल्मन, ल इज द बडी अफ प्रिन्सिपल रिकग्नाइज एन्ड अप्लाइड बाई द स्टेट इन द एडमिनिस्ट्रेसन अफ जस्टिस। अर्थात् राज्यद्वारा न्याय प्रशासनका लागि निर्धारित र मान्ने सबै सिद्धान्तहरूलाई कानुन भनिन्छ। यो परिभाषा चाहिँ अलि व्यावहारिक र वैज्ञानिक पनि मानिन्छ, किनभने यसले चाहिँ राज्य भन्ने एउटा पक्ष समेटेको छ भने अर्को न्याय प्रशासनका लागि भन्ने कुरा दिएको छ। पक्कै पनि कानुन भनेको राज्यद्वारा बनाइन्छ र त्यो न्याय प्रदान गर्नका लागि गराइएको हुन्छ। यति परिभाषाले मात्रै कानुनको अझ समग्रतालाई समेट्न सक्दैन। परिभाषा गर्नुपर्दाखेरि कानुनका विशेषताहरूलाई समेत राखेर अझ परिभाषा दिएको खण्डमा अझ उपयुक्त हुन जान्छ। अब हामी कानुनका विशेषता यानि कि क्यारेक्टरिस्टिक्सलाई अध्ययन गर्नेछौँ। क्यारेक्टरिस्टिक्समा सबैभन्दा पहिलो छ कानुन मानिसको व्यवहारसँग सम्बन्धित छ, पहिलो विशेषता। दोस्रोमा छ कानुनले सबैलाई समान व्यवहार गर्दछ हो, यो जानिराखेकै यसलाई एक्सप्लेन गर्न जरुरी छैन। कानुन न्यायसँग सहसम्बन्धित हुन्छ। कानुन भनेको जहिले पनि न्याय प्रदान गर्नका लागि हुन्छ, अन्यायका लागि कानुन बनाइँदैन। यदि बनाइन्छ भने त्यो कानुनको परिभाषाभित्र पर्दैन। त्यसपछि गएर कानुन भनेको समाजमा शान्ति, सुरक्षा एवं सर्वोपरि प्रगतिका लागि बनाइएको हुन्छ, ठिक छ। प्रभुसत्ता सम्पन्न व्यक्ति वा राज्यद्वारा बनाइ लागू गरिन्छ भनेर भनिन्छ। अर्को विशेषतामा चाहिँ प्रभुसत्ता सम्पन्न व्यक्ति भन्नाले कानुनलाई बनाएर त्यसलाई लागू गर्न सक्ने सामर्थ्यता बोकेको व्यक्तिलाई चाहिँ प्रभुसत्ता सम्पन्न व्यक्ति भनिन्छ। त्यसपछि गएर कानुन सबैका लागि बन्ने हुँदा कानुनको परिपालना पनि सबैबाट हुन्छ। स्क्रिनमा देखाउन छुटेको तर एक्जाममा छुटाउनै नहुनुपर्ने अर्को कुरा, कानुनको उल्लङ्घन गर्ने व्यक्ति दण्ड र सजायको भागीदार हुनुपर्दछ। यी सब कुराहरूलाई समावेश गरेर कानुनलाई यदि हामीले परिभाषा गर्यौँ भने चाहिँ कानुनको परिभाषा अझ स्पष्ट हुन जान्छ। त्यसपछि अर्को छ कानुनको प्रकार यानि कि टाइप्स। टाइप्स अफ लमा इम्पेरेटिभ ल अर्थात् आदेशात्मक विधि। आदेशात्मक विधि भनेको चाहिँ त्यस्तो विधि हो जसमा चाहिँ एउटा श्रेष्ठतम व्यक्तिले आदेश दिन्छ र त्यो आदेश चाहिँ कानुन सरह लागू हुन्छ। यो चाहिँ बाध्यात्मक परिस्थिति हुन्छ। कानुन मान्नको लागि जनताहरू बाध्यात्मक भएर यस्तो किसिमको आदेशहरूलाई मान्ने गर्दछन्, किनकि यो श्रेष्ठतम शक्तिद्वारा लागू गरिएको हुन्छ। त्यसपछि गएर अर्को छ फिजिकल ल यानि कि भौतिक विधि। फिजिकल लमा चाहिँ प्रकृतिको नियम तथा सिद्धान्त, यसको सबैभन्दा ज्वलन्त उदाहरण भनेको चाहिँ पृथ्वीको गुरुत्वाकर्षणको नियम, जुन चाहिँ संसारको पुरा संसारभरि नै समान रूपले लागू हुन्छ। यसको उल्लङ्घनको सवाल नै उठ्दैन, त्यसैले दण्डको कुरा पनि उठ्दैन। त्यसपछि गएर अर्को छ नेचुरल अर मोरल ल। यो नेचुरल अर मोरल ल चाहिँ प्राकृतिक वा नैतिक विधि भनेको छ। प्रत्येक व्यक्तिले एकअर्कासँग त्यस्तो किसिमको व्यवहार गर्नुपर्दछ जस्तो जुन व्यवहार चाहिँ उसले आफूप्रति चाहिँ अपेक्षा गरेको हुन्छ भन्ने कुरालाई समेटेको छ। यो कानुन लिखित छैन तर पनि यसलाई संसारभर समान रूपले लागू हुन्छ। संसार सर्वव्यापी रूपमा यसलाई समान रूपले मान्दछन्। त्यसपछि अर्को छ कन्भेन्सनल ल। सम्प्रतिगात्मक विधि। यो भनेको चाहिँ मानिसहरूले आफ्नो समूहमा कार्य सम्पादन गर्नका लागि आफ्नो व्यवहारलाई नियन्त्रण गर्नका लागि बनाइएका नियमहरू हुन्। जस्तो सङ्गठनको कुनै नीति नियम वा क्लबहरूको नीति नियम, सङ्घ संस्थाहरूको नीति नियम यो सम्प्रतिगात्मक विधि अन्तर्गत पर्दछन्, जसले चाहिँ मान्छेको व्यवहार वा सङ्गठनको व्यवहारलाई वा आचरणलाई चाहिँ नियमित गर्दछ। त्यसपछि गएर कस्टमेरी ल, परम्परागत कानुन भनेको छ। परम्परागत भन्नाले चाहिँ हाम्रो परम्परा रीतिरिवाज तथा मानिसले पुर्खौँदेखि चलिआएको चलन चल्ती, जुन चाहिँ लिखित हुँदैन र यस्तो किसिमको विधिको कसैले उल्लङ्घन गर्छ भने त्यसलाई कानुनले त सजाय दिन सक्दैन, तर समाजको दृष्टिकोणमा त्यो एक अप्ठ्यारो व्यक्तिको रूपमा पर्दछ र मानिसले नैतिक रूपमा चाहिँ त्यस्तो मान प्रतिष्ठा घट्ला कि भन्ने डरले चाहिँ यस्तो किसिमको यो कानुनको चाहिँ पालन गर्ने गरेका हुन्छन्। त्यसपछि अर्को छ व्यावहारिक वा प्राविधिक अर्थात् प्र्याक्टिकल अर टेक्निकल ल भन्ने छ। निश्चित उद्देश्य पुरा गर्नका लागि अप्नाइनुपर्ने केही प्राविधिक नियमहरू, जस्तो काव्य रचना गर्दाखेरिको नियम, गजल रचना गर्दाखेरिका नियम। अर्को छ इन्टरनेसनल ल, अन्तर्राष्ट्रिय विधि। अन्तर्राष्ट्रिय विधिमा चाहिँ विभिन्न राष्ट्रहरूले एकअर्काप्रति देखाउने व्यवहारका लागि एक किसिमको सम्झौता गरेका हुन्छन्, नीति नियमहरू स्वीकार गरेका हुन्छन् र यसरी स्वीकार गरिएका विभिन्न किसिमका सन्धि सम्झौताहरू चाहिँ यस अन्तर्गत पर्दछन्। राष्ट्रले सभ्य व्यवहार देखाउनका निम्ति दुवै देशले वा विभिन्न देशहरूबीच स्वीकार्य व्यवहार, जुन लिखित पनि हुनसक्छ, अलिखित पनि हुनसक्छ, सम्झौता पनि हुनसक्छ, त्यस्तोलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय विधि यानि कि इन्टरनेसनल ल भन्यौँ। त्यसपछि अर्को छ सिभिल ल, नागरिक विधि। देशको संविधानदेखि लिएर देवानी तथा फौजदारी ऐन कानुनहरू चाहिँ नागरिक विधि अन्तर्गत पर्दछन् र वाणिज्य कानुन पनि यसै भित्र पर्ने गर्दछन्। कानुनको सोर्स, ककसले के कुरालाई चाहिँ कानुनको स्रोतका रूपमा मानेका छन् भनेर यहाँ लिएर आएका छौँ। अस्टिनका अनुसार चाहिँ डाइरेक्ट अथर, कानुन निर्माणमा प्रत्यक्ष सहभागी हुने व्यक्तिहरूलाई चाहिँ कानुनको स्रोतका रूपमा मानेका छन्। त्यसपछि गएर हिस्टोरिकल डकुमेन्ट भनेको छ ऐतिहासिक प्रलेख, त्यस्ता किसिमका ऐतिहासिक प्रलेख जसका कारणले गर्दाखेरि चाहिँ एउटा कानुन बन्नका लागि सहयोग पुगेको हुन्छ। यसरी हिस्टोरिकल डकुमेन्टलाई अस्टिनले कानुनको स्रोतका रूपमा मानेका छन्। त्यसपछि गएर अर्को कजेज भनेको छ कारण भनेको छ। यो कजेज अन्तर्गतमा चाहिँ धर्म, प्रथा तथा विधानहरूलाई राख्ने गरेको छ। हाइल्यान्डका अनुसार चाहिँ कानुन सम्बन्धी पुस्तक, टिका टिप्पणीहरूलाई चाहिँ कानुनको स्रोतका रूपमा लिन सकिन्छ। कानुनसँग सम्बन्धित रहेर लेखिएका पुस्तक तथा कानुनविदहरूका टिका टिप्पणीलाई समेत कानुनको स्रोतका रूपमा लिन सकिन्छ। आज हामी एकोर्डिङ टु हाइल्यान्डले यस्तो भनेका थिए, अस्टिनले यस्तो भनेका थिए, सालमनले यस्तो भनेका थिए भनेर कानुनको परिभाषा गरिरहँदाखेरि चाहिँ कानुन सम्बन्धी पुस्तक तथा टिका टिप्पणीलाई चाहिँ हामीले महत्त्वपूर्ण कानुनको स्रोतका रूपमा व्याख्या गर्न सक्दछौँ। धर्म, प्रथा, परम्परा तथा रीतिरिवाज जसका कारणबाट चाहिँ हाम्रो समाजमा एक किसिमको कानुन बनेको हुन्छ। हिन्दू धर्मशास्त्रले गाईलाई पूजा गर्छ, नेपालमा गाई काटी खान पाइँदैन, कानुन बन्यो। तसर्थ यो एकदम ज्वलन्त उदाहरण हो नेपालका लागि। त्यसपछि अब निर्णय, समन्याय र विधान भनेको छ। निर्णय भन्नाले यहाँनिर न्यायिक निर्णय भनेको छ, अदालतले गरेका न्यायिक निर्णयहरूलाई पनि कानुनको स्रोतका रूपमा लिन सकिन्छ। समन्यायको सिद्धान्तलाई हेरेर सबैलाई हितकारी हुने गरी कानुन बनाइने हुँदा समन्यायलाई समेत कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि गएर विधान छ। अहिलेको यो 21औँ शताब्दीमा यो सबैभन्दा महत्त्वपूर्ण कानुनको स्रोतका रूपमा विधानलाई लिन सकिन्छ। सालमनका अनुसार पनि अध्ययन गर्नेछौँ। सालमनले चाहिँ हिस्टोरिकल सोर्सेस र लिगल सोर्सेस दुई भागमा विभाजन गरेर यसलाई अध्ययन गरेका छन्। ऐतिहासिक स्रोत, हिस्टोरिकल सोर्समा अदालतले दिने निर्णयहरूलाई ऐतिहासिक प्रलेख, हिस्टोरिकल सोर्सेसका रूपमा लिएका छन्। त्यसपछि गएर अर्को छ लिगल सोर्सेस। लिगल सोर्सेसमा लेजिस्लेसन छ, विधान, जसलाई अदालतले विधिको स्रोत मान्दछ। विधान नै देशको अधिकांश विधिहरूको स्रोत हो। त्यसपछि गएर अर्को प्रेसिडेन्ट भनेको छ नजिर। नजिर भनेको चाहिँ सम्बन्धित कानुनको अभावमा मुद्दा छिनोफानो गर्नुपर्दा सामान्य सिद्धान्त वा समन्यायको सिद्धान्तको आधारमा मुख्य अदालतको न्यायाधीशले गरेको निर्णय, जुन चाहिँ भोलि त्यस्तै किसिमको परिस्थितिमा त्यस्तै किसिमको निर्णय गर्नका लागि उपयोगी हुन्छ, तसर्थ यसलाई पनि कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि गएर कस्टमेरी ल, परम्परागत विधि। परम्परागत विधिमा परम्परादेखि चलिआएको धर्म, संस्कृति, रीतिरिवाजबाट उत्पन्न हुने किसिमका विधि जसको आधारमा कानुनको निर्माण हुन्छ, तसर्थ यसलाई कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि रहेको छ कन्भेन्सनल ल, लौकिक वा सम्प्रतिगात्मक ल। व्यक्ति तथा सङ्घ सङ्गठनहरूले आफ्नो व्यवहारलाई सञ्चालन गर्नका लागि स्वीकार गरेका नीति नियमहरू यस अन्तर्गत पर्दछन्, जस्तो क्लबको नियम, सङ्घ सङ्गठनको नीति नियमहरूलाई पनि कानुनको स्रोतका रूपमा लिन सकिन्छ भनेर साल्मन भन्दछन्। यो त भयो कानुनको स्रोत। अर्को टपिक छ सब्सटेन्टिभ ल एन्ड प्रोसिड्युरल ल। सबैभन्दा पहिला सब्सटेन्टिभ ल, केही बुकमा यसलाई सारवान कानुन त केही बुकमा यसलाई सारभूत कानुन पनि भनेर लेख्ने गरेको पाइन्छ। सारवान कानुनले व्यक्तिको हक, अधिकार तथा मुद्दाको विवेचना गर्दछ, त्यसको व्याख्या गर्दछ। कुन व्यक्तिले के अधिकार प्राप्त गर्ने, कुन व्यक्तिका लागि के हक हुने भन्ने व्याख्या सारवान कानुनले गर्दछ। भने सारवान कानुनले व्यवस्था गरेको हक तथा अधिकार गुमेको अवस्थामा कसरी प्राप्त गर्न सकिन्छ र सो प्राप्त गर्दा अपनाउनु पर्ने कानुनी प्रक्रिया के हुन्छन् भन्ने कुराको जानकारी चाहिँ कार्यविधि कानुनले दिन्छ। अर्थात् गुमेको हक तथा अधिकार प्राप्त गर्न अपनाउनु पर्ने कानुनी प्रक्रिया भनेकै यो कार्यविधि कानुन। त्यसपछि गएर सारवान कानुन। सारवान कानुनको उद्देश्य के हुनसक्छ त भन्दाखेरि सारवान कानुनको उद्देश्य मुद्दाको विषयवस्तुको जानकारी लिने सारवान कानुनको उद्देश्य भयो भने मुद्दाको कारबाही कसरी गर्ने भन्ने उद्देश्य कार्यविधि कानुनको भयो। र यसमा यी दुईवटा टपिकहरूमा चाहिँ जति नै छलफल गरे पनि मेन बुझ्नपर्ने पोइन्ट भनेको सारवान कानुनले अधिकार, हक, कर्तव्यको व्यवस्था गर्दछ भने कार्यविधि कानुनले त्यस्ता गुमेका हक, अधिकारहरूलाई कसरी प्राप्त गर्ने, कहाँ गई मुद्दा गर्ने, मुद्दाको प्रक्रिया के हुने भन्ने सन्दर्भमा जानकारी दिन्छ। यसको दुईवटाको डिफ्रेन्स जति कुरा गरे पनि कुरो यति नै हो। अ मिनिङ एन्ड नेचर अफ कमर्सियल ल, सामान्य अर्थमा यो उद्योग, व्यापार र वाणिज्यसँग सम्बन्धित कानुनलाई चाहिँ वाणिज्य कानुन भनिन्छ। तर यति मात्रै भनेर त पुग्दैन, यो त सामान्य अर्थ भयो। यसलाई विशेष अर्थमा परिभाषित गर्ने हो भने चाहिँ व्यावसायिक तथा वाणिज्य जगतमा निश्चितता, स्थिरता, शान्ति तथा अमन चयनको वातावरणको व्यवस्था गर्न बनाइएका ऐन नियमहरूलाई नै वाणिज्य कानुन भनिन्छ। यहाँ सम्झिनुपर्ने कुरा के छ भने उद्योग, व्यापार र वाणिज्य क्षेत्रमा निश्चितता, स्थिरता, शान्ति, सुव्यवस्था कायम गर्नका लागि बनेको नियम कानुन नै के हो त भन्दाखेरि वाणिज्य कानुन हो, जसले व्यापार तथा व्यवसायको हक, अधिकार, कर्तव्यहरू सुनिश्चित गर्दछ। साथै त्यस्तो किसिमको हक तथा अधिकार पुरा गर्नुपर्ने, हक तथा अधिकार प्राप्त गर्नुपर्ने तथा दायित्व पुरा गर्नका लागि बाध्य तुल्याउने गर्दछ भनेर परिभाषित गर्नुहोस्। त्यसपछि अर्को छ इम्पोर्टेन्स अफ कमर्सियल ल, अर्थात् वाणिज्य कानुनको महत्त्व के छ त। अब वाणिज्य कानुनको महत्त्व हामीले छलफल गरिसक्यौँ, व्यावसायिक क्षेत्रमा के भन्छन्, उद्योग वाणिज्यको क्षेत्रमा भनेर भनेका थियौँ। अब के भन्ने भन्दाखेरि यसको महत्त्व व्याख्या गर्दाखेरि चाहिँ व्यावसायिक क्षेत्रको अन्यलता निराकरण गर्न यसको महत्त्व छ, यो आवश्यक पर्दछ। वाणिज्य कानुनको अभावमा व्यावसायिक अनिश्चितताहरूलाई निराकरण गर्न सकिँदैन। व्यवसायमा देखा पर्न सक्ने अनुशासन कायम कसरी गर्ने भन्ने कुराको जानकारी नहुन सक्छ, तसर्थ व्यावसायिक अनुशासन कायम राख्नका लागि व्यावसायिक कानुनको आवश्यकता पर्दछ, व्यावसायिक कानुनको महत्त्व हुन्छ। अब व्यवसायीहरूको हक, हित, अधिकार के हो भनेर त्यसको संरक्षण गर्नका लागि राज्यद्वारा व्यावसायीहरूको हक तथा अधिकारको संरक्षण केले गर्दछ, व्यावसायिक कानुनले गर्दछ। तसर्थ के हुन्छ, व्यावसायिक कानुन को आवश्यकता पर्दछ, व्यावसायिक कानुन महत्त्वपूर्ण छ, त्यस कार्यका लागि महत्त्वपूर्ण छ, महत्त्व छ। त्यसपछि गएर देशको उद्योग, व्यापार र वाणिज्य क्षेत्रको चौतर्फी विकास गर्न। अब विकास कसरी हुन्छ भन्दाखेरि व्यावसायिक कानुनले विभिन्न किसिमका नीति, नियम, प्रबन्ध, व्यवसाय कहाँ गई सुरु गर्ने, कसरी सञ्चालन गर्ने, त्यसका राज्यको दायित्व के हुने, त्यसपछि गएर व्यवसायको दायित्व के हुने, यी सबै कुराहरू अनिश्चितताहरू हटाइदिन्छ, सुनिश्चित गरिदिन्छ, अनुशासन कायम गरिदिन्छ। व्यावसायिकहरूको हक हित समेत संरक्षण गरिदिइसकेपछि त वाणिज्यको विकास हुन्छ नि त, तसर्थ यसको महत्त्व छ। र अन्य भनेर लेख्नुहोस्, अन्यमा चाहिँ तपाईँले अन्य कुरा यी बाहेक पनि तपाईँले छुटेका केही महसुस गरेका कुराहरू छन् भने अन्य भनेर चाहिँ त्यसलाई व्याख्या गर्नुहोस्। र व्याख्या गर्दाखेरि चाहिँ माथि उल्लेखित मुद्दाहरू बाहेक थप निम्न कुराहरू समेतका लागि वाणिज्य कानुन महत्त्वपूर्ण छ भनेर यसरी लेख्नुभयो भने अझ उपयुक्त हुन्छ। त्यसपछि गएर कानुनको स्रोत, सोर्स अफ कमर्सियल ल। सोर्स अफ कमर्सियल लमा सबैभन्दा पहिला हामीले कस्टम एन्ड युजेज, यानि कि परम्परा र आचरणलाई लिएका छौँ, किनकि व्यवसाय र वाणिज्यको सुरुवात सँगसँगै वाणिज्य कानुनको समेत त्यसै अनुसार विकास हुँदै गइरहेको हुनाले चाहिँ कस्टम एन्ड युजेजलाई चाहिँ हामीले के भन्छन् कमर्सियल लको स्रोतका रूपमा लिएका छौँ। त्यसपछि गएर अर्को ब्रिटिस मर्चेन्डाइल ल, बेलायतको वाणिज्य कानुन। बेलायतले सम्पूर्ण विश्व अर्थतन्त्रमा बजारको विस्तार गर्दै जाँदाखेरि असङ्ख्य नीति नियमहरू तर्जुमा गरेको, जसबाट ठुल्ठुला शक्तिशाली अर्थतन्त्र भएका देशहरू पनि प्रभावित भएका, साथै भारत स्वयं बेलायतको उपनिवेश रहँदा बेलायतले त्यहाँ व्यापार गर्ने क्रममा लगाएका विभिन्न किसिमका नीति नियमहरू बेलायतले भारत छोडेर गइसके पश्चात पनि कायमै रहेको, र नेपालको सबैभन्दा बढी हिस्सा चाहिँ भारतसँग नै व्यापार हुने गरेको हुँदाखेरि चाहिँ भारतको कानुन बेलायतसँग र नेपालको कानुन भारतसँग, र अप्रत्यक्ष रूपमा तथा प्रत्यक्ष रूपमा चाहिँ नेपालको कानुन बेलायती कानुनसँग प्रभावित छ, बेलायतको कानुनसँग मिल्दोजुल्दो छ, तसर्थ हामीले बेलायतको कानुनलाई हाम्रो वाणिज्य कानुनको स्रोतका रूपमा लिन्छौँ। त्यसपछि गएर जुडिसियल डिसिजन भनेको छ न्यायिक निर्णय, त्यस्तो विषयमा जहाँ कानुन स्वयं स्पष्ट छैन त्यहाँ न्यायाधीशले कानुनको अभावमा समन्यायका सिद्धान्तहरूलाई प्रयोग गरी लिएका निर्णयहरू जुन जुडिसियल डिसिजन हुन्, अर्थात् न्यायिक निर्णयहरू हुन्, त्यस्ता न्यायिक निर्णय भोलि त्यस्तै किसिमको परिस्थिति पर्दाखेरि त्यस्तै किसिमको डिसिजन गरिने, र कानुन बन्दाखेरि पनि त्यस्तै किसिमले वा ती कुराहरूलाई आधार मानेर कानुन बन्ने हुँदा यसलाई पनि कानुनको स्रोतका रूपमा लिने गरिन्छ। त्यसपछि स्ट्याट्युज अफ लेजिस्लेचर, विधानसभाद्वारा पारित विधिहरू भनेर भनेको छ। विधानसभा अर्थात् विधायिकालाई चाहिँ कानुनको सबैभन्दा महत्त्वपूर्ण स्रोतको रूपमा मान्ने गरिन्छ, किनकि आधुनिक प्रजातान्त्रिक युगमा, आधुनिक आधुनिक प्रजातान्त्रिक समाजमा कानुन बनाउने कानुनको मुख्य स्रोत भनेकै विधान हो, व्यवस्थापिका हो। तसर्थ विधानसभाद्वारा पारित भएका विभिन्न किसिमका विधिहरू जुन छन् त्यसलाई कानुनको स्रोतका रूपमा लिने गरिन्छ। त्यसपछि गएर अर्को छ कमेन्ट्रिज ओपिनियन लिगल एक्सप्रेसन भन्ने खालको छ। यसमा टिका टिप्पणी अभिव्यक्ति तथा तर्कपूर्ण विचारहरू भनेर भनेको छ। जस्तै अघि नै हामीले कानुनको डिफाइन गर्दाखेरि पनि सालमनले यस्तो भनेका छन्, त्यसपछि गएर हैलनले यस्तो भनेका छन्, त्यसपछि गएर विभिन्न किसिमका कानुनविदहरूले यसरी यसरी कानुनलाई परिभाषित गरेका छन् भनेर आजसम्म पनि हामी ती कानुनविदहरूका विचार तथा तर्कहरूको टिका टिप्पणीहरूको के भन्छन् चर्चा गरिरहेका छौँ भने तसर्थ यति ठुलो महत्त्व राख्दछ ती कुराहरूले। तसर्थ कानुनको निर्माण पनि त्यसै ढङ्गले हुने हुँदा यसलाई कानुनको स्रोतका रूपमा लिएको छ। त्यसपछि गएर कमर्सियल ट्रिटिज एन्ड एग्रिमेन्ट्स। कमर्सियल ल यानि कि बिजनेस ल भने कि बिजनेसको ल हो। बिजनेस गर्दाखेरि चाहिँ विभिन्न किसिमका कमर्सियल ट्रिटिज एन्ड एग्रिमेन्ट्सहरू बनाइन्छ। त्यस्तै किसिमका व्यापार तथा सन्धि सम्झौताहरू चाहिँ सन्धि सम्झौताहरूका आधारमा रहेर व्यापारिक व्यावसायिक कार्य क्रियाकलापहरू सञ्चालन हुन्छन् र विभिन्न पक्षहरू बिचमा भएका सन्धि सम्झौता अनुरूप कसैले आफ्नो करारीय दायित्व पुरा नगरेको खण्डमा के हुन्छन् सम्झौता अनुरूप कार्य नगरेको खण्डमा तिनै सम्झौतामा अनुलाई टेकेर बाँकी के भन्छन् कारवाही प्रक्रिया अगाडि बढाउने हुनाले यसलाई चाहिँ कमर्सियल लको स्रोतको रूपमा लिएको छ। हस् त धन्यवाद। यदि तपाईँ बिजनेस ल पुरै अध्ययन गर्न चाहनुहुन्छ बिजनेस लको प्ले लिस्ट हामीले क्रिएट गरेका छौँ, त्यो प्ले लिस्टबाट चाहिँ विभिन्न किसिमका अन्य भागहरू समेत त्यसैबाट हेर्न सक्नुहुन्छ। र तपाईँले यो नेक्स्ट भिडियोको छेउमा पहेँलो बटन देखिराख्नु भएको छ, ल्यापटपबाट चलाउँदै हुनुहुन्छ वा कम्प्युटर पिसीबाट चलाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले यो पहेँलो एरो दिएकोतिर चाहिँ हाम्रो नेक्स्ट पार्ट खण्ड 2 करार सम्बन्धी कानुन ल अफ कन्ट्र्याक्टको भिडियो छेउमा देखिएको छ भने त्यो भिडियोमा क्लिक गरेर पनि हाम्रो भिडियो हेर्न सक्नुहुन्छ। होइन भने चाहिँ माथि आई बटनमा क्लिक गरेर भिडियो यसपछिको अर्को खण्ड चेक गर्न सक्नुहुन्छ। साथै यदि त्यो पनि तपाईँले भेट्नु भएन भने चाहिँ तल डिस्क्रिप्सन चेक गर्नुहोला। डिस्क्रिप्सनमा हामीले लिङ्क दिएका छौँ, त्यस लिङ्कलाई क्लिक गरेर हाम्रो अर्को पार्ट तपाईँले हेर्न सक्नुहुन्छ। अर्को खण्ड 2 ल अफ कन्ट्र्याक्ट जुन चाहिँ बिबिएस थर्ड इयरको विद्यार्थीहरू प्लस एलएलबी फर्स्ट इयरका विद्यार्थीहरूले तथा बिजनेस ल जहाँ जहाँ पढाइ हुन्छ बिजनेस लको पनि ल अफ कन्ट्र्याक्ट जहाँ जहाँ पढाइ हुन्छ ती व्यक्तिहरूका लागि ती विद्यार्थीहरूका लागि उपयोगी भिडियो हामी लिएर आएका छौँ, त्यो भिडियो समेत हेर्न नबिर्साउनु होला भन्दै म दिपक ढकाल नेपाल कानुन युट्युब च्यानलबाट आजको लागि यस भिडियोको लागि कसरी पर्छु। हस् धन्यवाद। जाँदा जाँदै हाम्रो च्यानललाई सब्सक्राइब लाइक तथा कमेन्ट गर्न नछुटाउनु होला। लाइक र सब्सक्राइब तथा कमेन्ट्स एकदम सेयरको हामीलाई एकदमै बढी खाँचो छ।